अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बाँकेको खजुरामा क्यान्सर रोगको उपचार सुरु, भेरी अञ्चल अस्पतालको स्तर उन्नति गर्ने स्वास्थ्य मन्त्री यादवको प्रतिबद्धता।
बाँकेका स्थानीय तहद्वारा एक ओडा एक हेलिप्याड निर्माण गर्ने योजना, कोहलपुर नगरपालिकाद्वारा 77 करोड बजेट प्रस्तुत।
बर्दियामा लैङ्गिक हिंसा पीडितका लागि सुरक्षित आवास गृह निर्माण, बाँकेका इट्टा उद्योगमा भारतीय कामदार बढी लाखौं कमाउँदै।
र नेपालगञ्ज उपमहानगरमा बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियान सुस्त, मनसुनी वर्षा नहुँदा कैलालीमा रोपाई प्रभावित।
नयाँ सुट जुत्ता ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा लामो प्रतीक्षाका पछि बाँकेको खजुरामा क्यान्सर रोगको उपचार सुरु भएको सन्दर्भ रहेको छ। बाँकेको खजुरामा रहेको सुशील कोइराला पर्खर क्यान्सर अस्पतालमा हिजोदेखि क्यान्सर उपचार शुभारम्भ भएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले अस्पतालको बहिरङ्ग सेवा उद्घाटन गरे लगत्तै उपचार शुभारम्भ भएको हो। क्यान्सर अस्पताल सञ्चालनमा आएपछि प्रदेश 5, कर्णाली प्रदेश र प्रदेश 7 का क्यान्सरबाट पीडित बिरामीहरूलाई उपचारका लागि भारत तथा चितवन जानुपर्ने बाध्यता टरेको छ। यद्यपि हाललाई जटिल प्रकारको रोग देखा परे भरतपुर रेफर गर्नुपर्ने अवस्था छ। अस्पतालमा विशेषज्ञ चिकित्सक समेत रहेका कार्यकारी निर्देशक डाक्टर विश्वराम पौडेल सहितका स्वास्थ्यकर्मी उपचारमा जुट्नु भएको छ। जनशक्तिको भने समस्या छ, डाक्टर पौडेल भन्नुहुन्छ। कार्यकारी निर्देशक डाक्टर पौडेलका अनुसार दुईजना अर्को सर्जन, 2 मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, 8 जना स्टाफ नर्स सहित 27 जनाको दरबन्दी लोकसेवा आयोगबाट पूर्ति गरिएको छ। यस्तै भेरी अञ्चल अस्पतालको स्तरोन्नतिको प्रक्रिया अघि बढेको उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले बताउनु भएको छ। हिजो अस्पतालमा डेक्सा स्क्यान मेसिन तथा बोन हेल्थ अस्टोको प्रेसिस क्लिनिक उद्घाटन गर्दै मन्त्री यादवले भेरी अञ्चल अस्पताललाई समय सापेक्ष स्तरोन्नति गर्दै लग्ने बताउनु भयो। त्यसका लागि मन्त्रीले प्रक्रिया समेत अघि बढाएको यादवको भनाइ थियो।
अब यो अस्पताल प्रादेशिक अस्पतालको रूपमा अगाडि यो अञ्चल क्षेत्र अब गई पुरानो कुरा भइसक्यो। अब के छ भन्दाखेरि एउटा प्रोभिन्सियल हस्पिटलको रूपमा त्यसका नाम जे राख्नु, अब अञ्चल जिल्ला या क्षेत्रको नाम हिजोको थियो, नामले के होइन, तर के छ भने यसको स्ट्यान्डर्ड कमसेकम प्रोभिन्सियल स्ट्यान्डर्ड हस्पिटलको रूपमा यसलाई विकास गर्नका लागि अब स्वास्थ्य मन्त्रालय नेपाल सरकारको प्रयासमा साथ रहन्छ।
अस्पतालको निरीक्षण समेत गर्नुभएका मन्त्री यादवले अस्पताल बिरामीको चाप थिक्न नसक्ने अवस्थामा रहेको उल्लेख गर्दै भन्नुभयो, भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनको आवश्यक आवश्यकता देखिएको छ। उहाँले भिरियन्चल अस्पताललाई प्रादेशिक स्तरको बनाउन प्रक्रिया सुरु गरिने उल्लेख गर्दै तीनवटै तहका सरकार त्यसमा प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो। नयाँ ढङ्गले अस्पताल निर्माण महसुस गरेको छु। मन्त्री यादवले भन्नुभयो, दशकौँ पुरानो जीर्ण भवनबाट गुणस्तरीय सेवा कठिन देखिन्छ। अस्पताल व्यवस्थापनलाई स्तरोन्नतिका आवश्यकताहरू प्रक्रियागत ढङ्गले मन्त्रालयसम्म पुर्याउन निर्देशन गर्दै मन्त्री यादवले प्रक्रियागत ढङ्गले अस्पतालको विकास गर्दै जाने बताउनुभयो। प्रदेश 5, 6 र 7 उपचारका लागि बिरामी आउने अस्पतालको स्तर वृद्धि गर्दै 500 बेड क्षमताकोमा लैजाने गरी काम अगाडि बढाइने मन्त्री यादवको प्रतिबद्धता थियो। स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले भिरियन्चल अस्पताललाई विशिष्टीकृत गर्दै अगाडि बढ्ने कुरामा सरकार सकारात्मक भएको बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
उप प्रधानमन्त्री उपेन्द्र यादवले देशले राजनीतिक स्थायित्वको गति लिएकाले अबको प्राथमिकता आर्थिक समृद्धि भएको बताउनु भएको छ। नेपालगञ्जमा हिजो आयोजित एउटा कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उप प्रधानमन्त्री यादवले भन्नुभयो, राजनैतिक रूपमा बाँकी रहेका कुराहरू समयअनुसार प्राप्त गर्दै गरौला, तर विकासबाट समृद्धिका क्षेत्रमा ठूलो परिवर्तन आवश्यक छ। यसैबीच हिजो नै अवधि पत्रकार नेपालले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उप प्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री यादवले संविधान संशोधन हुने बताउनु भएको छ। संविधान संशोधनको प्रतिबद्धता पाएपछि मात्रै हामी सरकारमा गएका हौं, मन्त्री यादवले भन्नुभयो। सहमति अनुसार संविधान संशोधन पनि हुन्छ। उहाँले कहिले संविधान संशोधन हुन्छ भन्ने प्रश्नमा भने, संविधान गतिशील दस्तावेज भएकाले समय अनुकूल परिमार्जन हुँदै जाने बताउनुभयो। मन्त्री यादवले वर्तमान सरकारसँग 2/3 रहेकाले सहजै संशोधन हुने दावी पनि गर्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकेका आधा दर्जन स्थानीय तहले तेस्रो सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा महत्त्वाकांक्षी योजना अघि सारेका छन्। बाँकेको कर्णाली उपमा पाएको नरैनापुर गाउँपालिकाले एक ओडा एक हेलिप्याडको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। अध्यक्ष इस्तियाक अहमद शाहले नीति तथा कार्यक्रममा बाढी प्रभावित साबिक गङ्गापुर गाविस क्षेत्रका ओडामा हेलिप्याड निर्माण गर्ने बताएको छ। गाउँपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, विद्युत र तटबन्धलाई प्राथमिकतामा राखेको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
लैङ्गिक हिंसा र विभेदबाट पीडित भएका महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण गरिएको छ। बर्दियाको गुलरियामा नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट प्रभावित महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण गरिएको हो। हिजो औपचारिक कार्यक्रमका बीच महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सुरक्षित आवास गृहको नवनिर्मित भवन उद्घाटन गर्नुभयो। कार्यक्रममा मन्त्री थापाले स्थानीय निकायसँग समन्वय गरेर आवास गृह सञ्चालन गर्न आग्रह गर्दै जोखिममा रहेका महिलाहरूको संरक्षण र सुरक्षाका लागि उपलब्धि भएको बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकी कोहलपुर नगरपालिकाले 77 करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ। तेस्रो नगरसभामा आर्थिक वर्ष 2075-76 को नीति कार्यक्रम तथा प्रस्तावित बजेट प्रस्तुत गरेको हो। नगर प्रमुख लुटबहादुर रावतले महत्त्वाकांक्षी नीति तथा कार्यक्रम छलफलका लागि सभामा प्रस्तुत गरेका हुन्। नगर प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगर स्तरीय गौरवका आयोजना सञ्चालन, कोहलपुरलाई कर्णाली र प्रदेश छाको प्रवेशद्वारका रूपमा विकास गर्दै तिब्बतको पवित्र धार्मिक स्थल कैलास मानसरोवरसम्मको स्थल मार्ग प्रस्थान बिन्दुका रूपमा विकास गर्ने, भारत र चिनको प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास गर्ने जस्ता महत्त्वाकांक्षी कार्यक्रम समावेश गरिएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ। पश्चिम डायरीमा नेपालगञ्जमा आकाशे पानीको व्यवस्थापनको समस्या,
बाइपास जुन ठुला नालाहरू छन् यदि समयमा ठुला नालाहरू तपाईँ जाने समयमा खोलियो भने मलाई चाहिँ तपाईँ धन्य 90% तपाईँ डुबानबाट मुक्त हुन्छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी, कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
एभरेस्ट बैंकको शाखा रहित बैंकिङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार। एभरेस्ट बैंकको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने, रकम निकाल्ने, साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ। सहकारी UK8 सक्षम आयोजना।
बाहिर सरेको अर्थात् महिनावारीको बेला पनि बालिकालाई विद्यालय जान नरोकौँ। विद्यालयमै सेनिटरी प्याड सहितको शौचालय उपलब्ध गराउन पैरवी गरौँ।
प्लान इन्टरनेसनलसँगको सहकार्यमा शिक्षा पत्रकार समूहद्वारा जनहितका लागि जारी सन्देश।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्ज उपमहानगर भए पनि एक घन्टा पानी पर्यो भने सहर जलाम्य हुन्छ। व्यवस्थित नाला नहुनु र भएका पनि समयमै सफा नगर्नाले यो समस्या वर्षौँदेखि दोहोरिँदै आएको छ। आकाशी पानीबाट हुने डुबान लगायतका समस्या समाधान गर्न पछिल्लो समयमा विकासी योजनाले अलि सहज हुने अपेक्षा गरिएको छ। तर अधिकांश ठाउँमा निर्माणको काम कछुवाको गतिमा भइरहेकाले यसपालि पनि नगरवासीले उस्तै दुःख पाउने सम्भावना छ। एक सामग्री लक्ष्मी गौडेलबाट।
नेपालगञ्ज बर्सातको समयमा प्रत्येक वर्ष डुबान हुँदै आएको छ। नेपालगञ्जमा पर्याप्त मात्रामा नाला बाटो निर्माण फोहोर व्यवस्थापन नहुनु डुबानको प्रमुख कारण रहेको छ। नेपालगञ्जलाई डुबान मुक्त बनाउनका लागि डिभिजन कार्यालय नेपालगञ्जले 30 किलोमिटर सडक र 40 किलोमिटर नाला निर्माण गरिरहेको छ भने एकीकृत सहरी विकास आयोजनाले 36 किलोमिटर नाला र बाटो निर्माण गरिरहेको छ। करिब 900 दिनमा निर्माण सम्पन्न गर्ने सम्झौता ठेकेदारसँग भएको छ। नेपालगञ्जको फोहोर व्यवस्थापन नहुँदा डुबान हुँदै आएको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ।
विगत लामो समयदेखि हामीले न्यू रोडमा विशेष डुबान जुन हामीले देखिरहेका छौँ, नेपालगञ्ज न्यू रोडको जुन पछाडिपट्टिको जुन भागमा जुन एउटा फोहोर व्यवस्था फोहोरको नाली चाहिँ छ, नेपालगञ्जको 5 नम्बर एरियामा जे जति पनि डुबान एरिया भएको जान्छ, विशेष गरी त्यहाँको जाने नाली सफा नहुँदाखेरि त्यसको असर गर्दाखेरि विशेष गरी गणेशपुर डुब्ने गर्छ। यसलाई सबैभन्दा पहिला न्यू रोडको पछाडिको भागलाई सफा गर्नुपर्छ भनेर हामी बार आग्रह गरेका पनि थियौँ। यसको कमजोरी एउटा नागरिक हिसाबले हामीले पनि स्वीकार गर्नुपर्छ। तर के छ भने चाहिँ नगरपालिकाले के छ भने यसलाई सेड्युलमा सरसफाइको लागि समय उठाइदिने र त्यहाँको लागि विगतमा जुन फोहोर उठान गर्नुपर्ने त्यसलाई समयमै फोहोर उठान भइदिएको भए अहिले त्यसरी जाने डम्पिङ हुने थिएन।
नेपालगञ्जमा भइरहेको नाला र बाटो निर्माण कार्य सम्पन्न भइसकेपछि नेपालगञ्ज डुबानबाट मुक्त हुन अनुमान गरिएको छ। यो नालामा फोहोर फाल्नु हुँदैन, यो नाला हाम्रो हो, त्यो सोच नागरिकमा नआए सम्म नाला जाम भई डुबान भइरहने बताउनुहुन्छ एकीकृत सहरी विकास आयोजनाका इन्जिनियर शैलेन्द्र कुमार महर्जन।
हाम्रो यो आफ्नो पनि टाइम फ्रेम हुन्छ र हामीले चाहिँ नाला जतिसक्यो चाँडै चाहिँ हामी चाहिँ सफा गर्ने प्रयासमा छौँ र हाम्रो चाहिँ प्रोजेक्टबाट पनि के भइरहेको छ भने हामीले नाला बनाउने काम गरिरहेछौँ। जस्तो यहाँका स्थानीयवासीहरूलाई चाहिँ यो बर्सातमा नडुबोस् भन्ने हाम्रो पनि चाहना हो। अब यो कस्तो छ भने यो फोहोर फाल्ने सिस्टम त जबसम्म हामीले चाहिँ यो नालामा फोहोर फाल्नुहुन्न, यो नाला चाहिँ हाम्रो लागि हो भने त्यो सोच हामीले जबसम्म ल्याउन सक्दैन तबसम्म त नाला त डम्पिङकै साइडमा चाहिँ भइरहेको छ।
नेपालगञ्जलाई डुबान मुक्त बनाउनका लागि नाला सफाई, बाटो निर्माण र फोहोर व्यवस्थापन लगायतको काम भइरहेको छ। प्लास्टिक जन्य फोहोर नै डुबानको प्रमुख कारण रहेको छ। नेपालगञ्ज नडुबोस् भनेर निर्माणका काम गरिरहेको बताउनुहुन्छ नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर।
डुबाउन भएन भन्ने हो, हामी काम गरिरहेका छौँ, हामी काम गर्ने क्रममै छौँ। अब पानीको मात्रा कति बढ्छ र हामीले कुनै हालतमा चाहिँ नेपालगञ्ज उपमहानगरपालिकालाई डुब्न दिँदैनौँ, हाम्रो प्रतिबद्धता हो। यति भन्दै गर्दा पनि कहीँ कतै चाहिँ कुनै अब्स्टेकल आयो भने फेरि के गर्ने? त्यसको लागि चाहिँ एउटै उपाय के हो भने तपाईँ हामी कोर्डिनेसन गरेर जानुपर्छ। कहीँ कतै समस्या भयो भने आउनुहोस् न भन्न, होइन, र हामीले पनि तदारुकता हामी देखाउँछौँ।
नेपालगञ्ज वासीहरूको नालामा फोहोर फाल्ने, सरसफाई नगर्ने, बाटो र नाला निर्माण गर्दा संरचना नहटाउने जस्ता कारणले पनि बर्सातमा नेपालगञ्ज डुबान भइरहेको छ। समयमै जाम भएको नाला खोलिएकोमा 90% डुबानबाट मुक्त हुने बताउनुहुन्छ पुनः कृष्ण प्रसाद श्रेष्ठ।
जसरी तपाईँ ठुला बाइपास ठुला नालाहरू छन्, यदि समयमा ठुला नालाहरू तपाईँ जाने समयमा खोलियो भने मलाई चाहिँ तपाईँ झन्डै 90% तपाईँ डुबानबाट हाम्रो मुक्त हुन्छौँ। र अहिले पनि तपाईँको जाने तपाईँ हेर्नुहुन्छ भने सुर्खेत रोडको नाला तपाईँको कहिले खोलियो? मैले न्यु रोडको कुरा, न्यु रोड बनेको तपाईँ झन्डै 20 वर्ष भइसक्यो हेर्नुहोस्, 20 वर्ष बनेको अहिलेसम्म त नाला खोलेको चाहिँ छैन। अहिले बाटो बन्दै छ, त्यो बाटोको नाला खोलिन्छ खोले, अहिले पनि त्यो योजना परेको जस्तो छैन। जुन जुन ठाउँमा ढक्कन लगाएर नाला बनाएको छ अहिलेसम्म कुनै पनि ठाउँ ढक्कन खोलेर नाला खोलिएको छ।
रोजगारीको सिलसिलामा करिब 45 लाख नेपाली विदेशमा रहेको अनुमान छ। मलेसिया, कतार, बहराइन, साउदी अरब, कुवेत र दुबई जान 1 लाखदेखि 2 लाखसम्म सुरुमै लगानी गर्नुपर्छ। त्यसपछि मासिक 35-50 हजारको काम पाइन्छ। तर स्वदेशमा इट्टाभट्टामा काम गर्नेले विदेशमा भन्दा बढी कमाउँछन्। लगानी गर्नु नपर्ने र परिवारसँगै बस्न पाइने हुँदा इट्टाभट्टामा मजदुर आकर्षित भएको बाँकेको कोहलपुर स्थित देउती इट्टा उद्योगका संचालक देवबहादुर ओलीले बताउनुभयो। इट्टा भट्टामा पुसदेखि वैशाखसम्म काम हुन्छ। ओलीले भन्नुभयो, 8 घण्टा काम गरेर कम्तीमा 3 लाखसम्म कमाउने गरिन्छ। अलि बढी काम गर्नेले 5 लाखसम्म कमाउन सक्ने उहाँले बताउनुभयो। आफ्नो इट्टा भट्टामा 200 जतिलाई रोजगारी दिएको उहाँले बताउनुभयो। तर इट्टा उद्योगमा नेपाली कामदारभन्दा भारतीय कामदारको संख्या बढ्दै गएको छ। शरद अधिकारीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियान यहाँ सञ्चालन गरिए पनि तथ्याङ्क अध्यावधिक नहुँदा अभियान सफल नहुनेमा आशंका व्यक्त हुन थालेको छ। यस्तै बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करिब 3,000 भन्दा बढी बालबालिका अहिले पनि श्रमिकका रूपमा कार्यरत रहनु अभियानको मुख्य चुनौती बनेको छ। 11 वर्ष अघि जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई बाल श्रमिक मुक्त जिल्ला घोषणा गरे पनि अझै त्यति ठुलो संख्यामा बालबालिका श्रममा देखिनुले ती निकायको काम गर्ने शैलीप्रति पनि प्रश्न उठेको हो दैनिक नेपालगञ्जमा खबर छ।
नेपालमा मनसुन प्रवेश गरेको आधा महिनाभन्दा बढी भए पनि मनसुनी वर्षा नहुँदा कैलालीमा रोपाई प्रभावित भएको छ। पर्याप्त वर्षा नभएपछि बोरिङ पम्पसेटको भरमा धमाधम रोपाई सुरु गरेका किसान अहिले फसादमा परेका छन्। मनसुन वर्षा हुनुको सट्टा खडेरी भएको छ। रोपाई गरिएको खेतमा दरार पर्न थालेको छ भने रोपिएको धान सुक्न थालेको किसानले बताएका छन्। पश्चिम टुडेमा खबर छ।
लगातार बढ्दै गएको गर्मीका कारण स्थानीयको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदुर वर्गमा थप समस्या भएको छ। गर्मी बढेसँगै श्वास प्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन्। वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको पानीको भरमा धान रोपाई गर्ने तयारीमा रहेका कृषकले पानीको अभावमा रोपाई गर्न समेत पाएका छैनन्। पश्चिम डायरीमा नेपालगञ्जका रेस्टुरेन्ट महँगो भएको उपभोक्ताको गुनासो।
महँगी धेरै नै छ, तर यति भनाइयो कि यसको नियन्त्रण गर्ने कुनै निकाय छ अथवा छैन, कसरी हुन्छ, कसैले पहल कदमी गर्छ?
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनरल मेडिसिन, हाडजोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्याराइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-0034।
Namaste Restaurant is more delighted and happening with more facilities.
हजुर नेपालगञ्ज र कोहलपुर बीचमा रहेको नमस्ते रेस्टुरेन्ट भएको छ अझ परिष्कृत र बनेको छ नमस्ते भिलेज रिसोर्ट प्राली सहरको भीडभाडदेखि पर हरियाली शान्त पारिवारिक वातावरण भएको
विभिन्न किसिमका इन्डियन चाइनिज कन्टिनेन्टलका साथै स्पेशल थकाली खानाको राम्रो व्यवस्था छ
मिटिङ सेमिनार बर्थडे विवाह पार्टीका लागि फुल एसी सहितको हल र सबै प्रकारका इभेन्टको लागि उचित व्यवस्था
लग्जरी बार जसमा स्पेशल ककटेल मकटेलका साथै अन्य पेय पदार्थको व्यवस्था
बच्चाहरूको लागि स्पेशल किड्स प्ले स्टेसन जुन यस क्षेत्रकै नमुनाको रूपमा बच्चाहरूको लागि खेल्ने सामग्री र उनीहरूको सुरक्षामा विशेष ध्यान दिएको छ
प्रशस्त प्राइभेट कटेज फ्यामिली एसी डिलक्स रेस्टुरेन्टको व्यवस्था
वाइफाई सांस्कृतिक कार्यक्रमको लागि ओपन स्टेज र पार्किङको लागि प्रशस्त स्पेस भएको
एकपटक अवश्य पाल्नुहोस् नमस्ते भिलेज रिसोर्ट प्राली गनापुर नेपालगञ्ज बिस पाके
सम्पर्क फोन नम्बर 081-4030-61 र 98-580-31-721
दैनिक नेपालगञ्ज नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ अब बाँकी खबर नेपालगञ्जमा पछिल्लो समय रेस्टुरा गएर खाने संस्कृति मौलाउँदै गएको छ रेस्टुरेन्ट पारखी बढ्दै गएपछि सुविधा सम्पन्न नयाँ नयाँ रेस्टुरा खोल्ने क्रम पनि बढ्दै गएको छ तर नेपालगञ्जमा अन्तभन्दा सबै खाद्य र तरकारी लगायतका सामान सस्तो छ तैपनि काठमाडौँ लगायतका अन्यत्र सहरका रेस्टुरेन्टको दाँजोमा नेपालगञ्जका रेस्टुरेन्ट महँगो भएको धेरैको गुनासो छ सुनौ यसै विषयमा सङ्कलन गरिएको आजको नागरिक आवाज
मेरो नाम दीपक परियार हो अति चर्को धेरै महँगो लाग्छ सामान्य हुने भन्दा थोरै भए त महँगो मानिँदैन अति धेरै भएकोले महँगी मानिएको महँगी धेरै नै छ तर यति भनायो कि यसको नियन्त्रण गर्ने कुनै निकाय छ अथवा छैन कसरी हुन्छ कसैले पहलकदमी गर्छ त्यो नियन्त्रण गर्ने निकायलाई पहिला त म जान्न चाहन्छु को हो
मेरो नाम नन्दा ओली ल समयको अनुसारले अब चाहिँ मूल्य त बढेकै हो गइन्छ अब यसो कहिले काहीँ खानापिन नास्ता पानी खाइन्छ खाएको अनुसारले भनौँ अब महँगो त महँगै नै हुन्छ के गर्नु महँगो भनेर अब खाने इच्छा चाहिँ पुरा त गर्नुपर्छ मान्छेलाई जति शक्ति दिन्छ त्यति खाएर आइन्छ
मेरो नाम नुरुल हसन राई हो रेस्टुरेन्टको जति आइटमहरू छ तपाईँले हेर्नुहुन्छ भने सबको चाहिँ 1.5-2 गुणा रेट भएछ यस्तो कुराहरूमा पनि चाहिँ ध्यान दिनुपर्छ सरकारले कहिले काहीँ त्यहाँ रिसर्च गर्ने हेर्ने कि सरसफाइ छ कि छैन रेटहरू बारे पनि बुझ्ने किनभने रेट त एकदम हाई भयो तपाईँ एउटा अब गिलासमा चाहिँ स्प्राइट अथवा ड्यू दिन्छन् त्यसको मूल्य चाहिँ 90-100 रुपियाँ हुन्छ किनेर आफ्नै घरमा ल्याउनु भने सक्नुहुन्छ भने त्यो तपाईँको 20-30% तयार भइहाल्छ भने रेस्टुरेन्टमा लिनुहुन्छ भने त्यो तपाईँको 100% जान्छ
मेनका कुँवर रेस्टुरेन्टहरूको मूल्य पहिलाको तुलनात्मक हिसाबमा हेर्दाखेरि त बढेछ है बढेर मात्रै हुँदैन फेरि सबै किसिमको परिवारले अब धनाढ्य परिवारले र अब अलिक निम्न स्तर भएको परिवारले सबैले खाना सक्ने किसिमको हुन पर्यो अब त्यसमा पनि रेस्टुरेन्टहरू मा चाइनीहरू कच्चा पदार्थहरू हुन्छ त्यसको मूल्य बढेको भएको हुनाले बढेको होला है त्यो एउटा हिसाबले ठिक पनि हो तर बढाउनु पर्छ तर सबै किसिमलाई समेटेर सबै स्तरका मान्छेहरूले खान सक्ने हिसाबले बढाउँदाखेरि ठिक हुन्छ
मेरो नाम सुभाष शर्मा बढ्न त अब पहिलाको भन्दा अलिक बढी नै छ तर रेट खासै महँगो चाहिँ लागिरहेछ अरू ठाउँको भन्दा चाहिँ ठिकै छ
प्रदेश नम्बर 5 प्रदेश विनियोजन विधेयक 2075 प्रदेश सभा सदस्यले हिजोदेखि शीर्षकगत छलफल सुरु गरेका छन् आर्थिक वर्ष 2075-76 सेवा र कार्यका लागि प्रदेश नम्बर 5 प्रदेश समचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विदेश विधेयक प्रदेश नम्बर 5 विनियोजन विधेयक 2075 छलफलमा सहभागी हुँदै उनीहरूले विनियोजन विधेयक पूर्वाग्रही ढङ्गबाट आएको आरोप लगाएका छन्। दैनिक नेपालगञ्जमा खबर छ।
जनशक्ति अभावपछि नेपालगञ्ज विमानस्थलमा राखिएको एक्सरे मेसिन यात्रुको सामान चेक जाँच गर्ने पुनः सञ्चालनमा आएको छ। उपलब्ध जनशक्ति व्यवस्थापन गरी उक्त मेसिन सुचारू गरिएको। जनशक्ति अभावमा शनिबार र आइतबार दुई दिन उक्त मेसिन बन्द भएको थियो। गणेश विकले नागरिकमा खबर लेख्नु भएको छ।
बाँकेको खजुरा गाउँपालिका चारका युवा तथा महिलालाई रोजगारबारे सूचना दिने उद्देश्यले समन्वय केन्द्र स्थापना गरिएको छ। केन्द्र मार्फत लोकसेवा तयारी र सङ्घ संस्थामा खुल्ने रोजगारका अवसर उनीहरूले पाउने विश्वास गरिएको छ। केन्द्रलाई व्यवस्थापन गर्न राइजिङ आइडल्स बाँकेले प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा वडा कार्यालयलाई 2,86,000 सामग्री हस्तान्तरण गरेको हो। कान्तिपुरमा खबर छ।
नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैङ्कले बर्दियाको ठाकुरद्वारामा शाखा सञ्चालनमा ल्याएको छ। बैङ्कले 14 शाखाका रूपमा ठाकुरद्वारामा शाखा सञ्चालन गरेको। ठाकुरद्वारा नगरपालिका नगर प्रमुख धन नारायण श्रेष्ठले शाखाको समुद्घाटन गर्नुभयो। त्यसक्रममा नगर प्रमुख श्रेष्ठले ठाकुरद्वारामा कर्णाली बैङ्कको शाखा खुलेकाले बैङ्किङ प्रणालीमा कारोबार सहज हुने धारणा राख्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्दिया लक्ष्मणपुरका किशोरहरूका लागि किशोरी विवाह न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। विद्यालयका कक्षा 7-10 कक्षासम्म अध्ययन गर्ने 155 किशोरीहरूलाई 20 नपुगी विवाह गर्दा देखिने जोखिमहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको थियो। पश्चिम टुडेमा खबर छ।
भारतीय सीमास्थित कतर्निया घाटको जङ्गलमा झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी बर्दिया गुलरिया नगरपालिका 19 ममता चन्दको पोस्टमार्टम बिनै अन्त्येष्टि गरिएको छ। घरदेखि करिब 300 मिटरको रहेको जङ्गलमा झुन्डिएको अवस्थामा परिवारले चन्दलाई फेला पारेको थियो। उहाँ बाख्रा हराएपछि खोज्न भन्दै जङ्गल पसेको तर नफर्केको आमा लीलाले बताउनुभयो। कान्तिपुरमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 19 हिजो एकजनाको करेन्ट लागेर मृत्यु भएको छ। 19 वडास्थित किसान भट्टामा कार्यरत भारत बहराइज रनिया गाउँका 20 ओमप्रकाश राणको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इट्टा भट्टामा रहेको पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेको थियो।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको खजुरामा क्यान्सर रोगको उपचार सुरु। भेरी अञ्चल अस्पतालको स्तर उन्नति गर्ने स्वास्थ्य मन्त्री यादवको प्रतिबद्धता।
बाँकेका स्थानीय तहद्वारा 1 हेलिप्याड निर्माण गर्ने योजना। कोहलपुर नगरपालिकाद्वारा 77 करोड बजेट प्रस्तुत।
बर्दियामा लैङ्गिक हिंसा पीडितका लागि सुरक्षित आवास गृह निर्माण। बाँकेका इटा उद्योगमा भारतीय कामदार बढी लाखौं कमाउँदै।
र नेपालगञ्ज उपमहानगरमा बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियान सुस्त। मनसुनी वर्षा नहुँदा कैलालीमा रोपाई प्रभावित। हवस् त प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज असार 12 मङ्गलबार, जुन 26 एकैछिनपछि दैनिक रेडियो पत्रिका बेट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।